मेरो तपाईको
विजय एफएम 101.6
नमस्कार। कार्यक्रम गाउँघरको आवाजमा प्रविधिबाट सहकर्मी राजेन्द्र श्रेष्ठसँगै लक्ष्मी पौडेलको कार्यक्रम गाउँघरको आवाज तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np र एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले मोबाइल एप्लिकेशनबाट पनि देश तथा विदेशमा रहेर अहिले सुनिरहनु भएको छ। हामी अबको आधी घण्टासम्म तपाईं सँगै रहनेछौ कार्यक्रम गाउँघरको आवाजका साथमा। हरेक साताको बुधबार बिहान 8:30 बजेबाट 9 बजेसम्म सुन्दै आउनु भएको यो कार्यक्रममा हामी स्थानीय विषयवस्तु जसले विकास र जनसरकारको विषयवस्तुलाई विशेष गरी चासो राख्ने विषयवस्तुहरू हुन्छन् ती विषयवस्तुलाई उठान गर्ने गर्छौं र यहाँका विकास निर्माणमा स्थानीयको पहुँच, सरकारको स्थानीय निकायमा पुगेको ध्यान र जनजीविकाका कुरा, जनतासँग जोडिएका सार्वजनिक सरोकारका विषयवस्तु, राहत उद्धारका कुरा लगायतका विषयवस्तुलाई पनि कार्यक्रम गाउँघरको आवाजमा स्थान दिने गर्छौं। विशेष गरी गाउँघरकै आवाजलाई हामी सामुदायिक रेडियो मार्फत तपाईँ समक्ष पुर्याउने गर्दछौ। जो तपाईँले कहीँ कतै देखेर सुनेर पनि कम चासो दिनुभएको अथवा नदेखेको नसुनेका जस्ता विषयवस्तुहरू तपाईँ समक्ष पुर्याउने ध्येय हो। कार्यक्रम गाउँघरको आवाज नवलपरासीको गैंडाकोट नगरपालिका र सामुदायिक रेडियो विजय एफएमको संयुक्त सहकार्यमा उत्पादित कार्यक्रम हो। आजको कार्यक्रममा हामी नवलपरासीमा गैंडाकोट क्षेत्रमा हुन लागेका केही गतिविधिहरू र यहाँका केही महत्वपूर्ण गतिविधिहरूको जानकारी दिनेछौं र त्यसभन्दा अगाडि मानव सेवाको लागि अथवा मानवीय उद्धारका लागि अथवा जो सड़क पेटीमा अथवा मानसिक सन्तुलन गुमाएर घरभन्दा बाहिर, परिवारभन्दा बाहिर र समाजभन्दा भिन्न भएर बाँच्न बाध्य छन् उनीहरूका लागि उद्धार गरेर उनीहरूको उद्धार, राहत, पालन पोषणमा सक्रिय एउटा संस्था र त्यो संस्थाको संयोजकसँग हामी कुराकानी गर्नेछौं। खासमा प्रसंग कोट्याउन चाहन्छु, चितवनको भरतपुर बाइपास रोड क्षेत्रमा मानव सेवा आश्रम सञ्चालनमा छ। करिब 1 वर्षभन्दा बढी भयो त्यहाँ सञ्चालनमा हुन थालेको। हेटौँडामा मुख्य कार्यालय रहेको, यसको अन्य जिल्लामा पनि शाखा कार्यालयहरू छन् र मानव सेवा आश्रममा अहिले 54 जना आश्रित छन्। ती 54 जना मध्ये 4 जना त ससाना बालबालिका छन् र मानव सेवा आश्रमले सड़क पेटीमा भेटिएका, अस्पतालमा अभिभावकले छोडेर अलपत्र पारिएका बालबालिका र घरभन्दा बाहिर र घरमै पनि मानवीय व्यवहार नभइकन, पारिवारिक सदस्य जस्तो नभइकन एउटा बाँधेर बस्नुपर्ने अथवा पिल्सिएर बसेका, पारिवारिक रूपमा घुलमिल हुन नसकेका रोगीहरू र अलिकति उद्धार नपाएका अथवा मानवीय सहायता नपाएकाहरूलाई आश्रमसम्म ल्याउने र उनीहरूको पालन पोषण गर्ने काम गर्दछ। खासमा मानव सेवा आश्रमले कसरी यो काम गरिरहेको छ, त्यहाँ भित्रका अभियन्ताहरूले के काम गरिरहेका छन्, कसरी गर्न सम्भव छ यो काम र आश्रमको उद्देश्य, आश्रमको अबको लक्ष्य के छ, हामीले मानव सेवा आश्रम भरतपुरकी संयोजक रूपा केसी मानव सेवासँग कुराकानी गरेका छौं। त्यो कुराकानी हामीले आजको कार्यक्रममा प्रसारण गर्नेछौ र कुराकानी पछि गैंडाकोट क्षेत्रमा केही दिनमा हुने कार्यक्रमहरू र यहाँ भएका महत्वपूर्ण कार्यक्रमहरूको बारेमा पनि छोटो जानकारी हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। केही दिन अघि सामुदायिक रेडियो विजय एफएमको टोली मानव सेवा आश्रममा पुगेको थियो। मानव सेवा आश्रममा पुग्दा आश्रमभित्र थुप्रै मानसिक सन्तुलन गुमाएका तथा असहाय, अशक्त र वृद्धहरू रहेका थिए र ससाना भाइ बहिनीहरू आँगनमा खेलिरहेका थिए। मानव सेवा आश्रमकी संयोजक रूपा केसी त्यही भेटिनुभयो। हामीले रूपा केसीजीसँग केही कुराकानी गरेका छौं। लागौं मानव सेवा आश्रम भरतपुरकी संयोजक रूपा केसीजीसँगको यो कुराकानी सुन्नतर्फ।
मानव
मानव सेवा आश्रम चितवनकी संयोजक रूपा केसी मानव सेवा हामीसँग हुनुहुन्छ। रूपाजीसँग म थोरै कुराकानी गर्न चाहन्छु। रूपाजी स्वागत छ नबिज आफ्नोमा।
धेरै धेरै धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम ठिक छ।
कतिको व्यस्त हुनुहुन्छ अहिले? हिजो आजका दिनमा कतिको व्यस्तता बढेको छ?
हजुर, अहिले चाहिँ विशेष गरी अब व्यस्त नै छु भन्नुपर्छ। अहिले चाहिँ हाम्रो अहिले आश्रममा धेरै बुवा आमाहरूको संख्या पनि बढेको छ र फेरि साथमा धेरै मनोरोगी हुने कारणले गर्दाखेरि उहाँहरूको सेवा फेरि उद्धार भन्यो, पुनर्स्थापित भन्यो, होइन? फेरि कतिजनाले शरीर छोड्नुहुन्छ, त्यो कारणले गर्दाखेरि पनि प्रायः चाहिँ अहिले व्यवस्थापन प्लस अहिले हाम्रो ट्रेनिङ प्रोग्रामहरू पनि भइरहेको छ, प्रोग्रामहरू भन्यो, त्यसले गर्दाखेरि चाहिँ अलिकति व्यस्तता बढेको छ।
शरीर छोड्नुभयो भन्नु, कतिजनाको चाहिँ यहाँ आएपछि देहावसान भएको छ?
अहिलेसम्म यो एक वर्षको भित्रमा चाहिँ अहिलेसम्म आश्रममा नै आएर शरीर छोड्नुभएको बुवा आमाहरूको संख्या चाहिँ 17 जना। हजुर,
उहाँहरूलाई मृत्यु पश्चात के गर्नुहुन्छ, कसरी व्यवस्थापन गर्नुहुन्छ?
हजुर, अब जब उहाँहरूले शरीर छोड्नुहुन्छ त्यसपछि सुरुवातमा त हामीले जिल्ला प्रहरी कार्यालयमा नै अनुरोध खबर गर्छौँ। त्यसपछि उहाँहरू आउनुहुन्छ, मुचुल्काहरू उठाउनुहुन्छ, एउटा जुन एउटा कानुनी प्रोसेस हुन्छ त्यो सकाइसकेपछि जुन एउटा हाम्रो एउटा नेपाली परम्परा अन्तर्गत हामी हिन्दू संस्कार अन्तर्गत गर्छौँ त्यसरी नै उहाँहरूलाई देवघाट लिएर जान्छौँ अनि अन्तिम संस्कार गराएर फर्किन्छौँ।
आश्रमका अभियन्ताहरू नै जानुहुन्छ?
एकदमै एकदमै, कहिलेकाहीँ त हामी 2-3 जना हुन्छौँ, कहिलेकाहीँ अभिभावकहरू पनि हुनुहुन्छ। संख्या भनेको मलामी जाने संख्या भनेको कहिले 3-4 जना कहिले 2-3 जना त्यस्तै हुन्छौँ। अनि हामीलाई जे होस् जिल्ला प्रहरी कार्यालयबाट नै धेरै सहयोग छ र उहाँले गाडी पनि उपलब्ध गराइदिनुहुन्छ, उहाँसम्म जानुहुन्छ सब लिएर नै, त्यसरी गर्छौँ हामी चाहिँ।
अनि यहाँ मनोरोगीहरूलाई राख्नुहुन्छ, मानसिक सन्तुलन गुमाएकाहरू पनि हुनुहुन्छ सडकबाट ल्याएकाहरू, उहाँहरूको उपचारमा कसरी व्यवस्थापन मिलाइरहनु भएको छ?
हजुर, अहिले चाहिँ उहाँहरूलाई विशेष उपचारको लागि भनेर चाहिँ अहिले हामीलाई हाम्रो भरतपुर अस्पतालले हामीलाई धेरै सहयोग गर्नुभएको छ। उपचारको हकमा उहाँहरूले त्यहाँ लग्छौँ, लगिसकेपछि उपचार गराउनुहुन्छ र औषधिको हकमा चाहिँ हामीलाई अलिकति समस्या भनेको चाहिँ अहिले धेरैभन्दा धेरै बुवा आमाहरूले चाहिँ अहिले औषधि धेरैलाई खुवाउनुपर्छ, होइन? 47 जनाले त औषधि सेवा नै गर्नुहुन्छ, त्यसमा अब औषधिहरू व्यवस्थापन गर्न चाहिँ गाह्रै छ भन्नुपर्छ, किनकि औषधि धेरै खुवाउनुपर्ने भएको भएर धेरै खर्च चाहिँ औषधिमा आउँछ हाम्रो।
त्यसमा यहाँबाट अब घरमा चाहिँ पुनर्स्थापित पनि गर्नु भएको छ यहाँहरूले, यो एक वर्षको अवधिमा चितवनमा आइसकेपछिको अवस्थामा चाहिँ कतिजना परिवारलाई चाहिँ घरमा फेरि फर्काउनु भयो?
हजुर, अहिलेसम्मको हकमा चाहिँ हामीले 46 जनालाई एक वर्षको पिरियडमा हामीले 46 जनालाई चाहिँ परिवारमा पुनर्स्थापित गराउनको लागि हामी सफल भएको छौँ। र अब केही दिदीहरू आमाहरू हुनुहुन्छ, उहाँको परिवार पत्ता लागिसकेको छ, तर कतिपय अवस्थामा चाहिँ परिवारले पनि एक्सेप्ट नगरेको अवस्थामा चाहिँ हामी कर बल जबरजस्ती गरेर हामी पठाउँदैनौँ, किनकि कर गरेर पठाउनु भनेको फेरि ती आमा बुवाहरू फेरि रोडमा आउनु हो। त्यो कारणले गर्दाखेरि जबसम्म परिवार कन्भिन्स हुँदैन, जबसम्म परिवारले त्यो एउटा आफ्नो जिम्मेवारी दायित्व फिल गर्दैन तबसम्म पठाउँदैनौँ। अहिले चाहिँ 2-3 जनाको घर पत्ता लागिसकेका छ, तर हामी उहाँलाई अझै परिवारसँग कन्ट्याक्ट गर्ने प्रयास गरिराखेका छौँ।
अनि जो घरमा फर्किनु भएको हुन्छ उहाँहरूलाई फर्काइसकेपछि तपाईँहरूसँग कुनै सम्बन्ध रहँदैन कि फलोअप पनि अर्थात् उहाँको फेरि पुनः निगरानी पनि गरिरहनु भएको हुन्छ?
त्यो अवस्थामा चाहिँ हामीले परिवारमा जसलाई पठाइसकेका छौँ उहाँलाई फोन गर्ने कस्तो छ अवस्था सोध्छौँ पनि, र विशेष गरी उहाँलाई अब परिवार पनि एउटा राजी खुसी भएर लग्नु भइसकेपछि अलिकति हामीले पनि के भन्ने गर्छौँ भने अब परिवारमा पठाइसकेका छौँ, हामीले आश्रमको तर्फबाट पठाइसकेका छौँ, यदि केही कारणवश फेरि रोडमा आउनुभयो भने हजुरहरूले हामीलाई खबर गराउनु होला, होइन? त्यसमा हामीले गर्ने जिम्मेवारी हाम्रो छँदैछ, तर सकभर आफ्नो परिवारलाई चाहिँ रोडमा आउने वातावरणमा बनाउनु होला, होइन? भनेर चाहिँ हामी फोनमा चाहिँ दिवस हामी कन्ट्याक्टमा रहिरहन्छौँ।
चितवनमा यहाँ 54 जना अहिले आश्रममा छन् भन्ने कुरा तपाईँले मलाई जानकारी गराउनु भएको थियो, उहाँहरू चाहिँ प्रायः जसो धेरै जसो कुन जिल्लाको हुनुहुन्छ, जुन जिल्लाको भेटे पनि ल्याउनुहुन्छ कि अथवा अरू जिल्लाबाट पनि यहाँ ल्याएर राखिदिनुहुन्छ कि तपाईँहरू आफैले यहाँ जहाँ भेट्नुहुन्छ त्यहाँबाट ल्याउनुहुन्छ, कसरी ल्याउनुहुन्छ?
यस्तो छ, विशेष चाहिँ हामीले अहिले जति पनि हामीसँग बुवा आमाहरू दाइ दिदीहरू हुनुहुन्छ उहाँहरू भनेको चाहिँ हाम्रै नारायणगढको सडकपट्टि भरतपुरको सडकपट्टिबाट हुनुहुन्छ, र कतिपय हकमा चाहिँ अन्य जिल्लाहरूबाट पनि यस्तो खालको केस छ है भन्नुभएपछि एउटा मानवीयताको हिसाबले हेर्ने हो भने त को टाढा को नजिक कुनै पनि सीमाले हामीलाई छेक्दैन, त्यो कारणले गर्दाखेरि अन्य जिल्लाहरूमा पनि यस्तो छ भन्नुभएपछि हामी लिएर आउनको लागि अनुरोध गर्छौँ, उहाँले ल्याइदिनुहुन्छ अनि हामी सेवा गर्छौँ।
एउटा चाहिँ नेपालको इतिहासमा हेर्ने भने मानव सेवाको नाममा विभिन्न संस्थाहरू खोलिएका छन् र बाहिरबाट व्यक्तिलाई ल्याएर राखेर नाम लागि चर्चाको लागि मात्रै संस्था खोलिए भन्ने खालको एक खालको आरोप पनि छ नेपालमा, होइन? कसरी लिनुहुन्छ यो खालको आरोपलाई? तपाईँ आफूले पनि तपाईँ आफू मानव सेवाकै कार्यमा चाहिँ संलग्न हुनुहुन्छ, यहाँ संस्था खोलेर बस्नु भएको छ, के भन्नुहुन्छ यस्तो खालको आरोपलाई? त्यो आरोप आउन नदिन तपाईँहरूले के गर्नु भएको छ?
यस्तो छ म्याम, अब केही गरिसकेपछि केही न केही राम्रो नराम्रो प्रतिक्रिया त अवश्य नै आउँछन् हो. अहिले हाम्रो समाजमा धेरै यस्ता मानव अधिकारसँग सम्बन्धित रहेर गर्ने संस्थाहरू धेरै छन् होइन. तर पनि हामी चाहिँ एउटा सकारात्मक सोचको एउटा विद्यार्थी भएको कारणले गर्दाखेरि पनि के लाग्छ भने सबैले आआफ्नो ठाउँबाट सक्दो प्रयास गर्नुभएको छ र अरूले के गरे भन्दा पनि हामी चाहिँ के गर्ने गर्छौँ भने हामीले चाहिँ के गरिरहेका छौँ त होइन, यी मानवहरूको लागि समाजको लागि के गरिरहेको छ त त्यो हेर्छौँ. त्यो कारणले गर्दाखेरि मलाई लाग्छ सबैजनाले आफ्नो तर्काबाट गरिरहनु भएको छ. कतिपय ठाउँमा अझै पनि त रोडमा बुवा आमाहरू त हुनुहुन्छ नि त. अनि कतिपय ठाउँहरूमा चाहिँ के हुन्छ भने हामीले पनि नदेखेको अवस्थाहरू हुन्छ. सडक सेवामा जान्छौँ हामी, सडक सेवामा जाँदाखेरि त्यस्तो मान्छेहरू देख्नु हुँदैन, हामी फर्किन्छौँ. तर हामी के भन्ने गर्छौँ भने जो व्यक्तिलाई हामीले देखिराखेको हुँदैन तर अरूले त देखिरहेको हुन्छ नि. अब अरूले देखिरहनु भएको छ भने जो आउनुहुन्छ आश्रममा हामी भन्ने गर्छौँ तपाईँले यस्तो कोही व्यक्ति देख्नुभयो भने खबर गर्नुहोला हामीलाई, हामी सेवाको लागि छौँ होइन. हामीले नदेखेको मान्छेहरू पनि त थुप्रै छन्, अझै रोडमा छन् होला. अनि अब अरूले त देखिरहेको हुन्छन्, त्यो अवस्थामा उसलाई लिइदिनु होला गर्छौँ भनेर गर्छौँ. र जुन अहिले जुन अरू सङ्घ संस्थाहरूको कुरा छ, मलाई लाग्छ सबैजनाले आफ्नो तरिकाबाट गर्नुभएको छ, कतिपय ठाउँमा कम जानकारी भएको पनि हुनसक्छ होइन. त्यो कारणले गर्दाखेरि पनि केही कुराहरू बाहिर आएको होला जस्तो मलाई लाग्छ है.
यहाँ भएका उद्धार गरेर ल्याइएकाहरूको उपचार, उनीहरूको स्याहार सुसार, पालन पोषण लगायत संस्था सञ्चालनका लागि पनि खर्च सबैभन्दा ठुलो अर्थोपार्जन होइन समस्या कसरी टारिरहनु भएको छ, के भन्न चाहनुहुन्छ रेडियो मार्फत?
हजुर, यस्तो छ, अब अहिलेसम्म आश्रम चलेको भनेको सबैको मुठी मुठीको सहयोगबाट होइन. र हामीलाई पनि एउटा के लाग्छ भनेदेखि जो सडकमा भएका बुवा आमाहरू हुनुहुन्छन् उहाँ भनेको हाम्रो जिम्मेवारी हो, हाम्रो दायित्व हो र उहाँहरूलाई पनि हामीले नै केही गर्नुपर्छ. हामी हुनेहरूले नहुनेहरूको लागि थोरै थोरै, धेरै पनि गर्नु पर्दैन, थोरै थोरै कन्ट्रिब्युट गर्यो भने कुनै पनि व्यक्ति खान नपाएर भोकै नाङ्गे सडकको पेटीमा रहनु पर्दैन. र हाम्रो चाहना भनेको पनि कुनै पनि व्यक्ति सडक पेटीमा होइन यस्ता मानसिक सन्तुलन बिग्रेर अनाथ, अपाङ्ग, असहाय, अशक्त चाहिँ सडक पेटीमा नरहन् भन्नको लागि हामीले कार्य गरिराखेका छौँ. र अहिले आश्रम चलेको भनेको पनि अब अहिले व्यवस्थापनमा हो, गाह्रो हुन्छ, सबै कुरा टार्नुपर्छ. तर अहिले आश्रम चलेको भनेको भोजन सेवाबाट होइन, विभिन्न अवसर पाएर आश्रममा आएर खानाहरू खुवाउने, जन्मदिनको अवसरमा, विवाह वर्षगाँठको अवसरमा, पितृको सम्झनामा आएर आश्रममा केही सहयोग गर्नुहुन्छ. त्यस अर्को भनेको चाहिँ मासिक सहयोग कार्ड. अहिले मासिक सहयोगी अब कसैले आफ्नो क्षमता अनुसार कहिले 100, 50, 500, 1000 हुन सक्ला नगद सहयोग गरिदिनुहुन्छ मासिक रूपमा आएर. कसैले एक कार्टुन तेल, एक बोरा चामल होइन, हेर्दा सानसानो सहयोग लाग्छ तर यही सहयोगबाट नै अहिले आश्रम अगाडि बढिराखेको छ.
यो विभिन्न सङ्घ संस्थाको पनि सामूहिक, जस्तो सङ्घ संस्थाले वर्षको यति म हेरिदिन्छु अथवा यो हेरिदिन्छु भन्ने खालको सहयोग पनि गर्दा रहेछन् विभिन्न खालको. तपाईँहरूलाई चाहिँ त्यस्तो अहिलेसम्म आएको छ कि छैन त्यो खालको सहयोग?
हजुर, अब अहिले विभिन्न सङ्घ संस्थाहरूबाट पनि सहयोगहरू गर्ने कार्यहरू भइराखेको छ. जस्तै अब आफ्नो संस्थाको वार्षिक उत्सवको अवसर पारेर होइन, अनि विभिन्न अवसर पाएर आएर सहयोगहरू गर्ने
भनेको नियमित चाहिँ छैन. यस्तो हामी संस्थाले चाहिँ हेर्छौँ अथवा हामीले हेर्छौँ तपाईँहरूलाई भन्ने खालको चाहिँ छैन अहिलेसम्म?
त्यस्तो अहिले चाहिँ संस्थाले नै ल हेर्छौँ भनेर चाहिँ त्यस्तो चाहिँ छैन, तर केही न केही अवसर पाएर चाहिँ आश्रममा आएर सहयोग गर्ने कार्य भइराखेको छ.
कुराकानीको एकदमै अन्त्यमा छौँ, के भन्न चाहनुहुन्छ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता आफन्तलाई?
हजुर, यति भन्न चाहन्छु, अहिले हाम्रो एउटा चाहना भनेको 2082 सालभित्रमा नेपालको सडक पेटीमा कुनै पनि व्यक्ति खान नपाएर भोकै नाङ्गै मानसिक सन्तुलन बिग्रेर जुन अवस्था छ हाम्रो समाजमा त्यो अवस्थाको अन्त्य गर्ने. र म के भन्न चाहन्छु भने हामी हुनेहरूले नहुनेहरूको लागि थोरै थोरै केही कन्ट्रिब्युट गरौँ होइन. आफ्नो लागि त सबैले गर्छन् तर अरूको लागि पनि केही गरौँ. साँच्चै नै हामीले सोचेको जस्तो समाज, हामीले सोचेको जस्तो जुन देश छ त्यो हुन एकदमै सक्छ, तर यसको लागि सबैको साथ सहयोग रहन्छ. र सबैजनालाई चाहिँ यहाँ आएर सहयोग गर्नुभन्दा पनि पहिला सुरु एकचोटि आएर मानव सेवा आश्रममा आएर भिजिट गरिदिनुहोस्. यदि चित्त बुझ्छ र यो सेवालाई मनैदेखिबाट गर्नुपर्छ भन्ने यदि लाग्छ भने आउनुहोस्, सहकार्य गरेर अगाडि बढौँ भन्न चाहन्छु.
हस्, धेरै धेरै धन्यवाद यो कुराकानी र समयका लागि.
हस्, धेरै धेरै धन्यवाद म्याम हजुरलाई पनि.
कुराकानी सुन्यौ मानव सेवा आश्रम चितवनकी संयोजक रूपा केसी मानव सेवा संघको, र लामो समयदेखि मानव सेवाको लागि क्रियाशील संस्था मानव सेवा आश्रम हेटौडामा मुख्य कार्यालय छ र त्यसले नै चितवनमा शाखा खोलेको 1 वर्षभन्दा बढी भइसकेको छ. 1 वर्षसम्मको यो अवधिमा थुप्रै जो घरबार विहीन र जो परिवार विहीन, समाजबाट अलग, सड़क पेटीमा दिन बिताउनेहरूको उद्धार गरिएको छ. र खुशीको कुरा भन्नुपर्छ, जो घरबार विहीन भएका थिए, परिवारबाट अलग भएका थिए, मानव सेवा आश्रमले राखिसकेपछि एउटा प्रक्रियागत रूपमा उनीहरूलाई परिवारमा पुनर्मिलन गराउने काम पनि गरेको छ र त्यसो गर्दा समाजमा जो सड़कमा आउनुपर्ने अवस्था थियो त्यसका निम्ति केही हदसम्म भए पनि त्यो अवस्था अन्त्यका निम्ति बल पुगेको छ र हामी रेडियो कार्यक्रम गाउँघरको आवाज र विजय एफएमको तर्फबाट मानव सेवा आश्रमको एउटा अभियान 2082 सालसम्म कोही पनि सड़कमा रहनुपर्ने अथवा खान नपाएर लाउन नपाएर भोकै नाङ्गै सड़कमा भौतारिनुपर्ने मानसिक सन्तुलन गुमाएर सड़कमा आउनुपर्ने अवस्थाको अन्त्य गर्ने एउटा महान अभियान सार्थक बनोस् सफल बनोस् यो कामना पनि गर्न चाहन्छौ कार्यक्रम गाउँघरको आवाज विजय एफएमको तर्फबाट कार्यक्रम गाउँघरको आवाजमा अब भने जानकारी गराउन चाहन्छौ गैंडाकोट क्षेत्रमा केही भएका केही गतिविधिहरू जो विकास शिक्षा अथवा यहाँको जीवनस्तरसँग जोड़िएका प्रसंगहरू छन् ती जानकारी र सँगै केही हुने कार्यक्रमहरू आगामी दिनमा हुन लागेका कार्यक्रमहरूको बारेमा पनि जानकारी लिन चाहन्छौ गैंडाकोटमा एउटा मेला लाग्दैछ फेरि पनि गैंडाकोट सांस्कृतिक तथा व्यापारिक मेला हुँदैछ र मेला आयोजक हो यहाँको लियो क्लब अफ गैंडाकोट मौलाकालिका र फागुन 20 गते अर्थात पर्सीदेखि हुने कार्यक्रमको तयारी सम्पूर्ण रूपमा अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ चैत्र 1 गतेसम्मका लागि सञ्चालन हुने मेलामा विशेष गरी आकर्षण भनेको 6 फिट अग्लो कुखुराको भाले जीवितै कुखुराको भाले मुख्य आकर्षण रहेको आयोजकले पत्रकार सम्मेलन गरी केही दिन अगाडि जानकारी गराएको थियो मेलामा 175 स्टल रहने जानकारी गराइएको छ र सांस्कृतिक मेला व्यापारिक मेला नाम दिएको यो मेलामा यहीका उत्पादनहरू यहीका संस्कृति झल्किने केही झाँकीहरू र यहाँका परम्परागत रूपमा र संस्कृतिसँग जोड़िएका केही कुराहरू स्टलमा रहनेछन् अवलोकनका लागि राखिने र टिकट दर सर्वसाधारणका लागि 40 र विद्यार्थीका लागि 30 राखिएको भनेर आयोजक संस्था लियो क्लब गैंडाकोट मौलाकालिकाले जानकारी गराएको छ मेलामा हरेक दिन राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको प्रस्तुति पनि रहनेछ कार्यक्रमलाई गैंडाकोट नगरपालिकाले सहायोजना गरेको छ जीटू बोइज क्लब गैंडाकोटले सहयोग गरेको छ र उद्योग वाणिज्य संघ गैंडाकोट प्रवर्धक रहेको छ मेलाको उद्घाटन दिनदेखि समापनको दिनसम्म राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति गर्नेछन् र एउटा महत्वपूर्ण कुरा र अन्य देशका विभिन्न ठाउँमा हुने मेला तथा महोत्सवहरूमा हुने गरेका सांगीतिक कार्यक्रमहरूको उश्रृङ्खलतालाई नियन्त्रणका लागि अथवा त्यो खालको अभद्र खालको चाहिँ सांस्कृतिक गतिविधिहरू सांस्कृतिक गतिविधिका नाममा हुने अस्वाभाविक गतिविधि अभद्र नहुन दिनका लागि आचार संहिता समेत मेला आयोजकले चाहिँ व्यवस्था गरेको आचार संहिता पनि लागू हुने भनेर हामीलाई जानकारी गराइएको छ विशेष गरी होलीको पर्वलाई पनि होली विशेष बनाउने उद्देश्य राखेको छ त्यही मेला अवधिमा होली पर्ने भएको हुनाले फागुन 29 गते होली पर्वको दिनलाई होली विशेष बनाउने मेला आयोजकले जनाएको छ जानकारी गराउन चाहन्छौ अर्को खबर छ गैंडाकोटमा 27 फुट अग्लो महाशिवलिङ्ग निर्माण गरिएको छ नवलप्रासीको गैंडाकोट नगरपालिका 7 श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रममा 27 फुट अग्लो महाशिवलिङ्गको निर्माण गरिएको हो यो निर्माण खर्च 35 लाख लागेको आयोजकले जो मन्दिर व्यवस्थापन समितिले जानकारी गराएको छ यसको बारेमा सम्पूर्ण खर्च विवरण तथा आमदानी विवरण बारे भने केही दिनपछि जानकारी गराउने आयोजकले जनाएको छ र महाशिवरात्रिको अवसरमा शिवलिङ्गको प्राण प्रतिष्ठाको सन्दर्भमा यज्ञ सञ्चालन गरिएको थियो र यज्ञको समापन पनि भइसकेको छ 2 दिन अगाडि र महाशिवलिङ्ग निर्माणका लागि स्थानीयले स्थानीय स्तरबाटै स्वेच्छाले र कसरी रकम तोकेर पनि त्यहाँबाट रकम संकलन गरिएको थियो गैंडाकोट 7 स्थानीय बासिन्दाको पहलमा नै महाशिवलिङ्ग निर्माण गरिएको छ र यसले धार्मिक तथा पर्यटकीय क्षेत्र प्रवर्धनका लागि र गैंडाकोट 7 पर्यटकीय क्षेत्र बनाउनका लागि र महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले लिएको छ भने स्थानीयले यो क्षेत्रमा अब स्थानीय तथा बाहिरी जिल्लाबाट तथा अन्य देशबाट पनि पर्यटक आउन सक्ने र उनीहरूको आगमनसँगै आफूहरूको जीवन स्तरमा पनि केही टेवा पुग्ने र यसैको माध्यमबाट जीवन स्तर उकास्न सहजता पुग्ने विश्व उनीहरूले लिएका छन् त्यो अपेक्षामा स्थानीय छन् कार्यक्रम गाउँघरको आवाजमा छौ प्रसंग कोट्याउन चाहन्छु सोभि चुनावको सोभि चुनाव आजदेखि शुरू भएको छ भनौ प्रक्रिया शुरू भएको छ 8 बजेदेखि देशैभरका क्याम्पसहरुमा चहलपहल शुरू भएको हो तर विडम्बना भन्नुपर्छ 8 वर्षपछि हुन लागेको चुनावमा पनि विभिन्न विद्यार्थी संगठनहरुको अवरोध विवाद विरोध अनि यसैगरी असहमति लगायतका कुराकानी ले गर्दाखेरि करिब करिब देशैभरका 60% कलेजहरूमा क्याम्पसहरूमा निर्वाचन हुन पाएको छैन स्थगित भएको छ नवलप्रासीको प्रसंग कोट्याउ 6 क्याम्पस छन् 6 क्याम्पस मध्ये 2 क्याम्पसमा मात्रै सोभी चुनावको लागि अहिले प्रक्रिया शुरू भइसकेको छ बर्दाघाटको दिव्यज्योति बहुमुखी क्याम्पसमा अहिले चहलपहल शुरू भइसकेको छ त्यहाँबाट विद्यार्थी नेताहरूले हामीलाई जानकारी गराउनु भएको छ भने सुनवलको महाकवि देवकोटा बहुमुखी क्याम्पसमा पनि चहलपहल शुरू भएको छ र अरू क्याम्पसहरू जस्तो गैंडाकोटकै कालिका संस्कृत विद्यापीठमा प्रक्रिया शुरू हुन सकेन आज चुनाव हुन सकेको छैन भने यस्तै गरी कुमारवर्ती क्याम्पस पाल्ही बहुमुखी क्याम्पस अर्को एउटा क्याम्पस त्रिभुवन क्याम्पस बेलाटारी विवादका कारण मधेसी मोर्चा समर्थित विद्यार्थीहरूले तालाबन्दी गरेका कारण राजनीतिक हिसाबसँग जोडिएको विषयवस्तुका कारण चाहिँ त्यहाँ बन्द गरिएका कारण त्यहाँ तालाबन्दी गरिएका कारण चुनाव हुन सकेको छैन पाली क्याम्पस रामग्राम त्रिभुवन क्याम्पस बेलाटारी गैंडाकोटको कालिका संस्कृत विद्यापीठ र कुमारवर्ती बहुमुखी क्याम्पस यी 4 क्याम्पसमा भने आज चुनाव हुने छैन नवलप्रासीको सुनवल र बर्दघाटमा रहेका 2 क्याम्पस एउटा दिव्यज्योति बहुमुखी क्याम्पस र महाकवि देवकोटा बहुमुखी क्याम्पसमा भने चुनावी चहलपहल शुरू भइसकेको छ जानकारी गरायौं कार्यक्रम गाउँघरको आवाजमा अब भने कार्यक्रम गाउँघरको आवाजबाट विदा हुनुपर्ने हुन्छ यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद देश तथा विदेशमा रहेर सुनिरहनुभएका श्रोता आफन्त कार्यक्रमका बारेमा तपाईँसँग केही गुनासा जिज्ञासा छन् अथवा तपाईँलाई केही भन्न मन लागेको छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0785014004 जुनसुकै बेला तपाईँले फोन गरेर आफ्ना गुनासा जिज्ञासा टिपाउन सक्नुहुनेछ भने हामी फेसबुकमा पनि जोडिएका छौं त्यहाँ विजय एफएममा गएर म्यासेज अथवा पोस्ट गर्न सक्नुहुन्छ मेल गर्न सक्नुहुन्छ विजय एफएम 101.6@gmail.com viajayfm101.6@gmail.com पनि मेल गर्न सक्नुहुन्छ प्रविधिबाट साथ दिने सहकर्मी राजेन्द्र श्रेष्ठलाई धन्यवाद भन्छु र आगामी श्रृंखला सम्मका लागि कार्यक्रम गाउँघरको आवाजको यो श्रृंखलाबाट लक्ष्मी पौडेल बिदा हुन्छु नमस्कार
विजय एफएम 101.6